نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے آج ہم ایک نئی کتاب کا آغاز کریں گے. کتاب کا نام ہے وقت کی قدر کیجئے. اصل میں یہ عربی کتاب ہے جو بہت ہی معروف رائٹر ہیں، جو لوگ عربی پڑھتے ہیں یا عربی لیکچر سنتے ہیں وہ ان کو بہت پسند کرتے ہیں، جس میں ایک میں خود بھی ہوں، کیونکہ ان کی سوچ ہمیشہ بہت ہی ایک اچھوتی سی ہوتی ہے. نام ہے ان کا یوسف القرضاوی. اگر آپ نے ان کی کچھ بکس پڑھی ہوں تو بڑی معروف بکس ہیں ان کی. عربی میں یہ بک ان کی تھی، جس کا ترجمہ پھر مولانا عبدالحلیم فلاحی صاحب نے کیا. تخریج اور تصحیح عبداللہ یوسف ذہبی نے کی، اور مکتبۃ الاسلامیہ کی چھپی ہوئی بک اس وقت ہمارے ہاتھ میں ہے. درمیانے سائز کی ایک کتاب ہے، جس کے نام سے ہی پتہ چل رہا ہے کہ اس کا موضوع کیا ہے. جو میں نے اس کو چوز کیا تو یہ میں نے رائٹر کا نام دیکھ کر اس کو سلیکٹ کیا بہت ساری کتابوں میں سے، کیونکہ عرب رائٹرز کی جو لکھی ہوئی بکس ہوتی ہیں وہ قرآن اور سنت سے بہت ہی قریب ہوتی ہیں. تو بنیادی طور پہ اگر آپ اس کتاب میں دیکھیں گے تو سب سے پہلا اس کا ٹاپک ہے قرآن و سنت میں وقت کی اہمیت، پھر دوسرا ٹاپک ہے وقت کی خصوصیات، تیسرا ٹاپک ہے وقت کے بارے میں مسلمان کی ذمہ داری، یعنی بینگ اے مسلم اللہ تعالیٰ نے ہمیں وقت کے بارے میں کس بات کا ذمہ دار بنایا، پھر اگلا اس کا ٹاپک ہے مسلمانوں کی روزمرہ کی زندگی کا نظام، اور اگلا ٹاپک ہے انسان کا وقت ماضی حال اور مستقبل کے درمیان، یعنی ہماری زندگی تین خانوں میں بٹی ہوئی ہے، اور پھر نیکسٹ ٹاپک آئے گا وقت کو برباد کر دینے والی آفات سے آگاہی، اور آخری ٹاپک اس کا ہے ضیاع وقت کے اسباب، یعنی ٹائم ویسٹرز. دیکھنے میں ٹاپک آپ کو لگیں گے کہ عام ہے، لیکن ہر ایک کے اندر جو سب ٹاپکس ہیں اس سے پتہ چلتا ہے کہ انشاءاللہ جب ہم اس کتاب کو پڑھیں گے تو ہمیں اس چیز کا تو یقیناً احساس ہوگا کہ وقت ایک قابل قدر چیز ہے. حقیقت ہے کہ لوگ پیسے کی بھی قدر کرتے ہیں، ہم اپنی جائیدادوں کی قدر کرتے ہیں، ہم اپنے کپڑوں کو سنبھال سنبھال کے رکھتے ہیں، گھر کا ایک برتن بھی ادھر سے ادھر ہو جائے تو ہمیں اس میں بھی پریشانی ہوتی ہے، لیکن جس چیز کے بارے میں یا جس دولت کے بارے میں ہم بہت ہی غفلت کا شکار دکھتے ہیں وہ وقت ہے. ٹوٹی کھلی رہ جائے، قطرہ قطرہ پانی چلتا جائے، شاید کچھ لوگوں کو اس کا بھی احساس زیادہ ہو، لیکن اس وقت کی نسبت کے جو ٹوٹی بند کرنے سے بھی بند نہیں ہوگا، میں اور آپ کچھ کریں نہ کریں وقت گزر جائے گا. کچھ لوگ کہتے ہیں وقت ایک دولت ہے، حالانکہ وقت دولت نہیں ہے. دولت کو آپ روک سکتے ہیں، وقت کو آپ روک نہیں سکتے. دولت چلی جائے تو واپس آ جاتی ہے، وقت جا کے واپس نہیں آتا. الحمدللہ دورہ قرآن 2017 جو ابھی آج سے کچھ دن پہلے پورا ہوا، ہم نے اس میں ٹائم مینجمنٹ پہ بہت کچھ کہا بولا. اس کی شیٹس بھی ریڈی ہیں، ہر دن کی ایک شیٹ میں ایک ٹائم ٹپ تھی. پھر اس کے علاوہ اس موضوع کو نور اللہ نور کورس میں ہم باقاعدہ ایک ٹائم مینجمنٹ سیریز کے تحت پڑھتے اور سیکھتے ہیں. لیکن میں نے جب بھی اس موضوع پہ بات کی ہے، مجھے اس چیز کا احساس ہوا کہ واقعی آج کے دور میں ہمارے کلچر میں خاص طور پہ وقت کی اہمیت پہ بات کرنے کی بہت ضرورت ہے. تو آج ہم اسی سوچ کے ساتھ اس کتاب کو پڑھیں گے، اور پڑھنی اپنے لیے ہے، دوسروں کے لیے نہیں. اور وقت کے بارے میں واقعی وہ شاعر کا شعر سمجھ آتا ہے کہ کارواں کے دل سے احساس زیاں جاتا رہا. ایک تو ہوتا ہے کہ آپ کو احساس ہے کہ یو آر ان لاس، آپ نقصان میں جا رہے ہیں. آپ پورا کر لیں گے انشاءاللہ، کمپنسیٹ کریں گے، کوشش کریں گے، نقصان کم ہو جائے گا، ختم ہو جائے گا، ایک وقت آئے گا. لیکن جس کو احساس ہی نہیں کہ میں نقصان میں ہوں، وہ کیسے کرے گا؟ اسی طرح وقت کے بارے میں اللہ کے نبی کی حدیث صحیح بخاری میں روایت ہے 6413 نمبر کی، آپ نے فرمایا دو نعمتیں ایسی ہیں کہ اکثر لوگ ان کی قدر نہیں کرتے، ایک ہے وقت اور ایک ہے صحت. اور بات سچ ہے، آج وقت بہت ہے، کام تھوڑے ہیں، کام کرنے کی سہولتیں بہت ہیں، لیکن اتنا ہی ہم وقت کی کمی کا شکار ہیں. اور اسی طرح سے دوسری چیز صحت. ذرا سوچیے، اگر اس وقت سر میں درد لگ جاتا، اور اللہ نہ کرے لگ جائے، اتنے سکون سے بیٹھ سکتے تھے؟ کمر میں درد لگ جائے، ہمیں تو ناخن میں درد ہو جائے تو ہم اس کے لیے بے چین ہو جاتے ہیں. تو لہٰذا اگر آج صحت بھی ہے اور وقت بھی ہے، تو انشاءاللہ ہمیں اس کی قدر بھی کرنی ہے. اور اس کتاب کے اندر سے ہم انشاءاللہ ترتیب کو بھی ساتھ رکھیں گے، لیکن ایکسٹرا چیزیں کچھ نہ کچھ پڑھیں گے. अरबी में जो किताब थी उसका नाम था अल वक्तु फी हयातिल मुस्लिम, यानी एक मुसलमान की ज़िंदगी में वक्त की अहमियत। और आप देखेंगे इंशाल्लाह कि सुबह शाम रात दिन के आने जाने और 5 नमाज़ों और हज और रोज़े के दौरान भी हमें असल में वक्त की कदर सिखाई जा रही है। और अगर आप इसका मुकदमा बाद में घर जाकर पढ़ लें, पेज 10 से शुरू होता है, तो जिसमें यही बात बताई गई कि अल्लाह सुबहाना ताला ने हमें एक दुआ सिखाई है, रब्बना आतिना फ़िद दुनिया हसनतम व फ़िल आखिरती हसनतम व क़िना अज़ाबन्नार, के अल्लाह हमें दुनिया में भी भलाई दे और आखरत में भी भलाई दे और आग के अज़ाब से हमें बचा ले। तो क्या पता चला कि जब हमें दुनिया और आखरत की भलाइयाँ समेटनी है तो अल्लाह ने जो दुनिया और आखरत में हमें नेमतें दी हैं उससे फ़ायदा उठाना पड़ेगा। और वक्त एक ऐसी दौलत है कि जिससे फ़ायदा उठाने वाले बहुत कुछ कर गए। हमारे असलाफ यानी क़रूने ऊला के लोग, पहले दौर के जो लोग थे, वो वक्त के मामले में इतने हरीस थे कि शायद आज उतने हरीस हम दिरहम और दीनार के मामले में भी नहीं। जैसे आज हम रुपया रुपया, पैसा पैसा, पैनी पैनी बचाते हैं, बाज़ लोग एक एक यूरो पे झगड़ा करते दिखते हैं, तो वो लोग वक्त को बचाने की इससे भी ज़्यादा कोशिश करते थे। यही तो वजह है कि इतनी छोटी छोटी ज़िंदगियों में इतने बड़े बड़े काम कर गए। इमाम बुखारी की उम्र कितनी थी जब बुखारी लिखी? 16 साल, 18 साल की उम्र में लिख चुके थे। आज 18 साल का बच्चा क्या कर चुका, ज़रा खुद पूछ लें हम अपने आप से। ज़रूरत इस बात की कि हम अपने वक्त का सही इस्तेमाल करें। वक्त ज़ाया करने वाला नहीं, जिसने आज वक्त को ज़ाया किया कल वक्त उसको ज़ाया करेगा। तो शुरू करेंगे इंशाल्लाह, आप लोग बुक खोल सकते हैं पेज नंबर 13 से। हम टॉपिक वाइज पढ़ेंगे और आपके हाथ में एक अच्छी पेंसिल अगर होगी तो जहाँ कोई फुट नोट्स या कोई अलग बात होगी तो वो नोट करें, अदरवाइज़ आप बुक को फॉलो करें। और पेज कैसे पलटते हैं अच्छे स्टूडेंट्स? अच्छा, पेज पलटते हुए आवाज़ क्यों नहीं आनी चाहिए? अदब, दूसरे डिस्टर्ब ना, और जी जो पढ़ाया जा रहा है वो नहीं सुन पाते जी। मैं इस चीज़ को इस तरह लेती हूँ कि यही आदत तो हमें मुख्तात बनना सिखाती है। जो उस्ताद की महफिल में बैठकर मुख्तात नहीं है ना, वो बाद में कभी भी मुख्तात नहीं होगा। तो छोटी छोटी बातों को सुनना, फिर उस पर गौर करना। अच्छा तालिबे इल्म कौन होता है जो हर नसीहत को सोचे कि ये मेरे लिए है? ठीक है, तो पेज कैसे पलटेंगे कि साथ वाले भी आपसे उससे डिस्टर्ब ना, और अदब की बात है ना, मोहब्बत की बात है। तो आइए शुरू करते हैं पहला टॉपिक। अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। वक्त की कदर कीजिए। इस किताब में से पहला टॉपिक हम पढ़ेंगे कुरान और सुन्नत में वक्त की अहमियत। पेज है 13। अगर आप एक खूबसूरत सा आइकॉन देख रहे हैं बुक के बिल्कुल ऊपर, घड़ी बनी हुई है, 12, 3 और 9 दिख रहा है, और दो सुइयाँ, एक 12 पे और एक 9 पे है। अगर आप देखें तो दोनों सुइयाँ जो वो सीधी हैं, यानी एक बिल्कुल ऊपर की तरफ सीधी है और एक दूसरी तरफ सीधी, यानी एक वर्टिकल और एक हॉरिजॉन्टल। ज़िंदगी में खुद को सीधा रखने के लिए ये मिसाल जहन में रख लें। जब हम वक्त का सही इस्तेमाल करते हैं ना, तो हम ऊपर की तरफ भी ग्रो करते हैं और साइड्स में भी अपने खैर का काम करते हैं। देखते हैं कि कुरान और सुन्नत में इस बारे में कोई गाइडलाइन है। तो कुरान और सुन्नत में वक्त की अहमियत मुख्तलिफ पहलुओं से बताई गई। कुरान इसकी अहमियत का जिक्र करते हुए इसे अतीय खुदावंदी करार देता है, यानी अल्लाह ताला का तोहफा है वक्त। कहाँ लिखी है ये बात? सूरत इब्राहीम आयत 33, 34, 33 और 34। वसख्खर लकुम अश्शमसा वल क़मरा दाइबैन वसख्खर लकुम अल्लैला वन्नहार व आताकुम मिन कुल्ली मा सअलतुमूह व इन तउद्दू निअमतल्लाहि ला तुहसूहा। और अल्लाह ही ने सूरज और चाँद को तुम्हारे लिए मुसख़्खर किया कि लगातार चले जा रहे हैं, और रात दिन को तुम्हारे लिए मुसख़्खर किया, इसने वो सब कुछ तुम्हें दिया जो तुमने मांगा। सोचे, आज तक जो मांगा वो मिल गया, तो उस पर भी अल्लाह का शुक्र अदा करें। और बात यह है कि अगर तुम अल्लाह की नेमतों का शुमार करना चाहो तो नहीं कर सकते। सच है, अगर आप ऊपर से अरबी टेक्स्ट देखें ना, तो लफ्ज़ यहाँ नेमत है और नेमत वाहिद है। ये नहीं कहा कि नेमतें नहीं गिन सकते, एक नेमत भी नहीं गिन सकते। सिर्फ अपने मुसलमान होने की नेमत नहीं गिन सकते, सिर्फ अपने इंसान होने की नेमत का हक अदा नहीं कर सकते, मवाहिद होने की नेमत का हक अदा नहीं कर सकते, कहाँ दूसरी नेमतें गिनेंगे। तो तो इस आयत से क्या पता चला कि अल्लाह ताला ने सूरज और चांद का जो दौर चला दिया, ये आपको मुझे वक्त का एहसास दिलाता है। लफ्ज़ दाइबैन पे गौर करें थोड़ा सा, मुसलसल। दा आप कहते हैं आदत को, आप पढ़ते हैं सूरत बकरा में भी अतक का दा भी आला फिरौन, तो दाब क्या है, आहिस्ता आहिस्ता एक चीज़ आदत में बने। दबीब कहते हैं आहिस्ता चाल वाले कीड़े मकोड़ों को, तो फिर दाई बहन क्या है, इतनी खामोशी से वो घूम रहे हैं आपको मुझे पता ही नहीं चलता। आप कभी गाड़ी में या ट्रेन में बैठे हों, कितने झटके आते हैं, क्या स्पीड होती है अमूमन, 60, 70, 80, 90 फी घंटा। सूरज और चांद की क्या गर्दिश है, लेकिन आवाज़ आती है। तो यहाँ से अमल की बात लिखें, जो काम में मसरूफ़ होते हैं ना, वो शोर नहीं मचाते, और जो काम नहीं कर रहे होते ना, वो बहुत शोर मचाते हैं। वो एतराज़ करते हैं, वो गिले करते हैं, वो शिकायतें करते हैं, वो शिकवे करते हैं। अब किसी भी कमरे में जाएं, खामोशी, सन्नाटा, और हर बंदा अपने टेबल पे झुका हुआ कुछ लिख रहा है। आप कहेंगे सब इम्तिहान दे रहे हैं, किसी बड़े प्रोडक्टिव काम में मसरूफ़ हैं। आप किसी लैब में जाएं, एक खामोशी और कोई एसिड्स के साथ खेल रहा है, इधर से उधर डाल रहा है, आप कहते हैं काम हो रहा है। और आप किसी दरवाजे से दाखिल हों और एक शोर, कान पड़ी आवाज़ न सुनाई दे, आप कहेंगे यहाँ पार्टी हो रही है। अपने लिए अमल की बात लिखें, और अब ये लिखें भी, सिर्फ सुनने से बात नहीं बनेगी। और मैं आपको इन सेशंस में काफ़ी टोकूंगी, क्योंकि ये मैं यही करने आई हूँ, हक है मुझे। टेक नहीं लगाते, अच्छे तालिबे इल्म सीने पे हाथ नहीं बांधते, झुक के बैठते हैं, और उनका बैठना ऐसा भी नहीं होता कि वो बहुत थक जाएं, या बिल्कुल अकड़ के भी नहीं बैठते। अब आप देखिए कि लफ्ज़ दाइबीन पे सारी बात हो रही है ना, तो ख़ुद से एक मुहासबे का नुक्ता भी पूछें। मैं अक्सर खामोशी से अपने काम में काम रखती हूँ या इतराज़ात करती हूँ, गिले जो काम कर रहे होते हैं ना, उनको गिले नज़र ही नहीं आते, एतराज़ के नुक्ते। वो कहते हैं अच्छा हमें तो पता ही नहीं चला, हम तो इतने मसरूफ़ थे पढ़ने में, हम तो सीख रहे थे, हम तो सुन रहे थे। और जो फारिग बैठा होता है, कहता देखा था, सुना था, वो हुआ ना, वो किधर है। तो एतराज़ वही लोग करते हैं जो बेकार होते हैं। काम से काम रखिए। किसी ने एक बड़ी प्यारी बात कही, इस दफ़ा टाइम मैनेजमेंट में हमने कुछ इमेजेस भी शेयर किए, तो उसमें एक इमेज था, घड़ी बनी हुई है, तो उन्होंने कहा कि डोंट लुक एट वॉच, घड़ी पे ना देखा करो, वो करो जो घड़ी कर रही है, चलते जाओ चलते जाओ चलते जाओ। तो दाई बहन, तो दुआ करें अल्लाह हमें दाई बना दे, अल्लाह हमें दबीब चाल से चलते चलते हल्का हल्का ऐसा चलता रखे कि अपने इर्द गिर्द के ऊपर हम इसका असर डालें। दूसरी आयत, अब पढ़ने का तरीका क्या है, देखिए पहली आयत होगी ना, मैं आपकी जगह अगर पढ़ रही होती ना इस वक्त, तो कच्ची पेंसिल से ये सखर वाली आयत से पहले नंबर एक लिख लेती, वन, या ए लिख देती। अब लिखूंगी बी, क्योंकि बुक्स तो एक थौरो अंदाज से होती है ना, लेकिन जब बुक्स पढ़ी जाती है ना, तो साथ साथ अगर आप 1, 2, A, B कभी हाईलाइट कर लें, कभी इसका मतलब लिख लें, तो फिर वो बुक बड़ी कीमती हो जाती है। उसकी कीमत कोई नहीं दे सकता। आपको 10 नई किताबें कोई ऑफ़र करे, उसके बदले में आप अपनी वो किताब लेना पसंद करते हैं। तो लिहाजा ये छोटे छोटे फुट नोट्स आपको फ़ायदा देंगे, और किसी दूसरे की बुक पे तो आप लिख नहीं सकते, और आप लिखेंगे नहीं तो आपका कभी दिल नहीं जमेगा, ये मेरी बात याद रखें। फिर इसके बाद देखिए दूसरी, आप जहाँ मैं दूसरी बोल रही ना, अगर आप चाहें तो यहाँ बी लिख लीजिए, छोटा सा 2 लिख दीजिए, डैश डाल दीजिए, स्टार डाल दीजिए, तो एक नज़र में जब आप इस पेज को कल देखेंगे बाद में, तो आपको लगेगा कि यहाँ से अब दूसरी बात शुरू हो रही है। और वो कौन सी आयत है, सूरत फुरकान आयत 62, वहुवल्लज़ी जअलल लैल वन नहार खिलफतल लिमन अराद अन यज़्ज़क्कर औ अराद शुकूरा, और वही है जिसने रात और दिन को एक दूसरे का जानशीन बनाया, हर उस शख्स के लिए जो सबक लेना चाहे या शुक्र गुज़ार होना चाहे। क्या पता चला कि रात को बनाया कि वो दिन के बाद आए, और दिन को बनाया कि वो रात के बाद आए। तो जिसका कोई काम इन दोनों में से किसी एक में करने से रह गया हो, तो वह इसकी तलाफ़ी दूसरे में करने की कोशिश करें, यानी रात के छुटे हुए काम दिन में कर ले, दिन के छुटे हुए काम रात में कर ले। अब इस एक आयत में भी आपके मेरे लिए लेसन है, क्या खिलफा, एक के बाद दूसरे का आना। वो पत्ते जो खिजां के बाद नए नए आते हैं ना दरख्तों पे, उसको भी खिलफा कहते हैं, बाद में आने लगे, बहुत छोटे छोटे पत्ते होते हैं। तो क्या पता चला कि रात रात है, दिन दिन है, काम दोनों के बिल्कुल मुख्तलिफ, लेकिन कोऑर्डिनेशन, یہاں سے عمل کا نقطہ نکلا ہے، کوآرڈینیٹ کیجئے، تعاون کیا کریں، رکاوٹیں نہیں، روڑے نہیں، اعتراض پر اعتراض نہیں۔ لڑ رہی ہوتی رات دن سے، تم کیا مصیبت ہو، کالی ہو، ٹھنڈی ہو، دیکھو میں گوری ہوں، میں روشن ہوں، تو کائنات کا کام چلتا؟ تو کائنات سے سیکھیے۔ میں کہتی ہوں جیسے کائنات مسلم ہے، اللہ مجھے تو ایسا مسلم بنا دے اور آپ کو بھی ایسا ہی بنا دے، اور ایک دوسرے کے کام بانٹیں، نہ کہ ایک دوسرے کے کام بڑھائیں۔ اب دیکھیے، جب ہم اپنے حصے کا کام نہیں کرتے تو ہم کتنوں کا وقت ضائع کرتے ہیں؟ استاد ایک کو کچھ کہے گا نا، تو وہ ساروں کا ہی وقت ضائع ہوگا، چاہے وہ بات کسی ایک کے لیے کہی گئی ہو۔ تو زندگی میں ہمیشہ اپنے لیے یہ سبق بنائیں کہ میں نے دوسروں کا وقت ضائع نہیں کروانا اپنے ساتھ ساتھ۔ اور آپ کو جو میں ریفرنس کہہ رہی ہوں نا، وہ بھی اگر ساتھ ہی لکھ لیں گے نا، تو پھر آپ کو یاد بھی رہیں گے انشاءاللہ بعد میں۔ وقت کی اہمیت بیان کرنے کے لیے اللہ تعالیٰ نے متعدد یعنی کئی مکی صورتوں کے آغاز میں اس کی قسمیں بھی کھائی ہیں۔ اب یہ ایک نیا پوائنٹ ہے، اس لائن سے پہلے اگر آپ ایک چھوٹا سا سٹار بنا لیں، اہم چیز ہے۔ میں کیا کرتی ہوں ایسی جگہوں پہ، IMP لکھ دیتی ہوتی ہوں اپنی بکس میں، امپورٹنٹ۔ تو یہ بڑی اہم بات ہے، اس حساب سے اس کا اسائنمنٹ اگر آپ کریں گے تو آپ کو پتہ جائے گا کہ قرآن پاک کی 3 مثالیں دیں کہ جہاں وقت کی بات سے یا قسم کھا کر سورت کو شروع کیا گیا تو جواب لکھا ہوا ہے۔ مثلا واللیل والنہار والفجر والضحا والعصر، جیسا کہ سورت لیل آیت 1 اور 2، واللیل اذا یغشا والنہار اذا تجلا، قسم ہے رات کی جب کہ وہ چھا جائے اور دن کی جب کہ وہ روشن ہو۔ اور دوسری جگہ سورت فجر ہی کی شروع کی 2 آیتیں ہیں، والفجر ولیال نشر، قسم ہے فجر کی اور 10 راتوں کی۔ پھر والضحا واللیل اذا سجا، سور دھوپ چڑھنے کے وقت کی قسم اور رات کی جب وہ چھا جائے۔ پھر چوتھی چیز والعصر ان الانسان لفی خسر، زمانے کی قسم کہ انسان در حقیقت خسارے میں ہے۔ اور یہ بات مفسرین اور اہل علم کے نزدیک معروف ہے کہ جب اللہ تعالیٰ اپنی مخلوق میں سے کسی چیز کی قسم کھاتا ہے تو صرف اس لیے کہ لوگوں کو اس کی طرف متوجہ کر دے۔ اب دیکھیں، میں بڑی کانشیس ہو کے اردو پڑھ رہی ہوں اس سوچ کے ساتھ کہ آپ میں سے جس کو اردو بھی ٹھیک نہیں پڑھنی آتی تو وہ عرب لگا لے۔ دیکھیں، کتاب تو پڑھی ہوتی ہے نا، کتاب کو سننے سے یہ فائدہ ہوتا ہے کہ پرونانسیشن ٹھیک ہوتا ہے، تو آپ اس کا عرب لگا لیں تاکہ کل جب آپ پڑھیں اس بک کو تو ٹھیک پڑھیں۔ میں نے بہت سارے لوگوں کو غلط اردو میں پڑھتے کیا پڑھاتے ہوئے بھی دیکھا ہے، تو اس سے سارا امپیکٹ اور سارا اثر جو ہے وہ زائل ہونے لگتا ہے۔ تو بہرحال واپس آتے ہیں، فرمایا کہ اس لیے کہ لوگوں کو اس کی طرف متوجہ کرے اور اس کے عظیم فائدوں اور اثرات سے آگاہ کرے۔ تو اللہ تعالیٰ کا ان چیزوں کی قسم کھانا ان چیزوں کی اہمیت کو ظاہر کرتا ہے۔ قرآن کی طرح سنت نبوی نے بھی وقت کی اہمیت اور اس کی قدر و قیمت پر زور دیا ہے، اور قیامت کے دن اللہ کے حضور انسان کو وقت کے متعلق جواب دہ قرار دیا ہے، یہاں تک کہ حساب کے دن جو بنیادی سوالات ہر انسان سے پوچھے جائیں گے، ان میں سے 2 کا تعلق وقت سے ہے۔ نوٹ کریں، یعنی ٹوٹل 5 سوال ہے جس میں سے 2 سوال وقت سے متعلق ہیں۔ حضرت عبداللہ بن مسعود رضی اللہ عنہما سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، آپ میرے ساتھ دہرا لیں، یہ حدیث آپ نے بھی یاد کرنی ہے، اور اتنا زیادہ اس کا اثر ہوتا ہے جہاں بھی آپ لوگوں کو سنائیں کہ میں لوگوں کے چہروں پہ تفکرات دیکھتی ہوں، ایک رنگ آتا ہے اور ایک جاتا ہے، کہ اچھا ہم سے اتنے چھوٹے چھوٹے سوالوں نے۔ تو دہرائیے گا، لا تزولو قدمو ابن آدم یوم القیامتی من عندی ربی حتی یسأل عن خمس عن امورہ فیما افناہ وعن شبابہ فیما ابلاہ ومالہ من این اکتسبہ وفیما انفقہ وماذا عمل فیما علیما. یہ روایت جو ہے یہ ترمذی کی ہے، اور بھی بہت سارے اس کی سند ہیں، کچھ میں لفظوں کا فرق بھی ہے. ترجمہ دیکھتے ہیں. قیامت کے دن کوئی بھی شخص اپنی جگہ سے ہل نہ سکے گا. کیوں؟ خوف کی وجہ سے. جب ماں کو بڑا غصہ آیا ہوتا ہے نا، تو کہتی ہے سٹینڈ، ہلنا نہیں، تو خوف کی وجہ سے پھر انسان ہل نہیں پاتا، یہاں تک کہ پانچ سوالوں کا جواب نہ دے لے. بالکل اپنے آپ کو قیامت کے میدان میں کھڑا محسوس کریں. پہلا سوال، عمر کہاں گزاری؟ ان عمری ہی فی ما فنا. لفظ دیکھیں نا تو فنا کے ہیں. ہم کہتے ہیں وقت گزار رہے ہیں، اللہ کہتے ہیں تم وقت فنا کر رہے ہو، ضائع ہو رہے ہیں. اور ان شباب ہی فی ما ابلاغ، جوانی کس کام میں کھپائی؟ ذرا سا سوچیے اپنے بارے میں. ان دو سوالوں کے جواب تیار ہے؟ پہلے سوال میں بھی جوانی کا سوال آ گیا، کیونکہ عمر کا حصہ ہے جوانی، لیکن ہماری جوانی ہی تو مستیوں میں گزر جاتی ہے. کہاں ہیں ہمارے جوان اس وقت بھی؟ کیا مصروفیت ہے اس وقت ہمارے جوانوں کی، کبھی آپ نے سوچا؟ تو یہاں ایک سائڈ کا نقطہ نوٹ کریں، کبھی اپنی جوان بچیوں کو بیکار نہ چھوڑیں. آج یہ بھی ایک چیز بنتی آ رہی، ان کی دنیا اپنی، آپ کی دنیا اپنی. جو بہت بڑا چینج آیا اس صدی میں، اس میں ایک بڑا چینج، اولاد اور ماں باپ کا رشتہ کمزور ہو گیا. پہلے مار کے لے جائیں، باندھ کے لے جائیں، پیار سے لے جائیں، غصے سے ساتھ ہی جانا، اب نہیں ہے، زور ہی نہیں ہے. ماں باپ شادی پہ جا رہے ہیں، بچے نو کہہ دیں تو نو ہی ہے. وہ گھر بیٹھ کے اپنے گیجٹس پہ کھیلنا پسند کریں گے، آپ کے ساتھ خاندان کی شادی میں نہیں جائیں گے. آپ کھانا کھانے دے رہے ہیں، ہاں ہمارے لیے لے آئیے گا فلاں فلاں فلاں، ہم کہاں بیٹھے ہیں. تو اپنی جوان بچیوں کو ساتھ رکھیں، اور اپنے جوان بچوں کو باپوں کے ساتھ رکھیں. آپ کے بچے ہیں، آپ کا کرنٹ اکاؤنٹ ہے. اپنی جوانی تو گزر گئی یا گزر رہی ہے، اپنے جوانوں کی جوانی کو ان غلطیوں اور ان کمی بیشیوں سے پاک رکھنا ہے جو شاید ہم سے سرزد ہوئی ہوں. در جوانی توبہ کردن شیوہ پیغمبری. جوانی میں توبہ کرنا نبیوں کا طریقہ تھا. تو دونوں سوال زندگی سے متعلق ہیں. تیسرا سوال، مال کہاں سے کمایا اور کہاں خرچ کیا؟ اس پہ بھی سوچیں. چلیں کمانے کا تو ہمارا کام نہیں ہے الحمدللہ، خرچ تو ہم ہی کرتے ہیں. آپ کو پتہ ہے کہ اچھی چیز پہ خرچ کرنا بھی صدقہ ہے. کھانا خریدنے پہ ایک مرد لگاتا ہے تو وہ بھی صدقہ ہے، اپنی ذات پہ پہننے پہ بھی لگاتے ہیں تو وہ بھی صدقہ ہے. لیکن حرام پہ نہیں لگانا، ناجائز پہ نہیں لگانا، بیکاریات پہ نہیں لگانا. اور آخری چیز، اپنے علم پر کہاں تک عمل کیا. یہی تو روگ ہے حامل قرآن بننا. اس آئینے میں خود کو فٹ کرنا ہے، پھر بات بنے گی. انسان سے اس کی عمر کے بارے میں عمومی طور پر، اور جوانی کے بارے میں خصوصی طور پر سوال کیا جائے گا. اگرچہ جوانی بھی عمر ہی کا ایک حصہ ہے، لیکن اس کی ایک نمایاں حیثیت ہے، اس لیے کہ یہ عزم و حوصلہ اور کچھ کر گزرنے کی عمر ہوتی ہے، اور یہ دو کمزوریوں یعنی بچپن اور بڑھاپے کے درمیان طاقت اور قوت کا مرحلہ ہے. جیسا کہ اللہ تعالیٰ نے فرمایا سورۃ روم آیت 54:54، اللہ الذی خلقکم من ضعف ثم جعل من بعد ضعف قوۃ ثم جعل من بعد قوۃ ضعفا من بعد قوۃ ضعفا وشیبا یخلق ما یشاء وهو العلیم القدیر. اللہ ہی تو ہے جس نے کمزوری کی حالت سے تمہاری پیدائش کی ابتدا کی، پھر اس کمزوری کے بعد تمہیں قوت بخشی، پھر اس قوت کے بعد تمہیں ضعیف اور بوڑھا بنا دیا، اور وہ جو چاہتا ہے پیدا کرتا ہے، اور وہی سب کچھ جاننے والا اور ہر چیز پر قادر ہے. تو خلاصہ کیا نکلا اس سارے ٹاپک میں؟ ہم نے کیا دیکھا کہ قرآن اور سنت میں بھی وقت کی اہمیت کا تذکرہ ہے. اس بارے میں ہم نے 1, 2, 3, 4, 5, 6 اور 7 آیتیں پڑھی ہیں. یعنی اگر یہ جو میں خلاصہ بولی نا، یہ جو اینڈ والی جگہ خالی اس پہ لکھ لیں، اس ٹاپک میں ہم نے قرآن پاک کی 7 آیتیں پڑھی ہیں. سب کے ریفرنسز بھی لکھے ہوئے ہیں آپ کے پاس جو وقت کی اہمیت بتاتے ہیں، اور ایک حدیث پڑھی ہے نبی صلی اللہ علیہ وسلم کی، جس سے پتہ چلتا ہے کہ وقت زندگی ہے. اس کے بارے میں سوال ہوگا، और इसकी कदर करनी है। और दूसरा, इसका फुट नोट क्या लिख सकते हैं आप कि वक्त की अहमियत इससे पता चलती है कि मक्की सूरतों के आगाज़ में इसकी कस्में खाई गई। अब आप देखिए कि कुरान जो इतनी अहम किताब है उसमें अगर वक्त की बात है तो फिर वक्त की अहमियत होगी ना। क्या जाता है दुनिया से जब बंदा मरता है तो उस वक्त उसका क्या ख़त्म होता है? क्या उसकी आंखें मौजूद नहीं रहती, कान, हाथ? चलते चलते घड़ी रुकती है ना, ऐसे बात लोगों की जान चली जाती है। अरे अभी तो बोल रहे थे, अभी चल रहे थे, क्या हुआ? वक्त चला गया। तो आपकी मेरी ज़िंदगी सांसों की सूरत में लिखी हुई है। एक सांस, एक हिचकी आएगी और हम ख़त्म हो जाएंगे। तो आज करना है जो करना है। आप सोचिए ना कि किसी के पास 100 यूरो का नोट हो और उसको कहा जाए कि अब से लेकर शाम तक इससे जो ले सकते हो ले लो, और शाम के बाद ये एक्सपायर हो जाएगा, ख़त्म हो जाएगा। किसी ने एक वीडियो भेजी, आज भी दोबारा भेजी, शायद कोई नया लॉ आया होगा, पहले भी भेजी थी। कुछ अरसा पहले इंडिया में शायद 500 का नोट ख़त्म किया गया, और फिर वो चंद दिन के वक्फे के साथ उसको बिल्कुल ख़त्म करना था। तो उस दौरान जो कुछ भी हुआ, और उस सारे का मकसद क्या था कि ब्लैक मनी को वाइट किया जाए, लोगों ने घरों में छुपाई हुई थी। तो इसमें देख रही थी तो ज़्यादा नहीं देखा, लेकिन जो थोड़ा सा देखा तो उन्होंने बताया कि गवर्नमेंट के खौफ से, क्योंकि घरों में छापे पड़ने लग गए ना, लोगों ने बकरियों को अपने नोट खिलाए, ट्रैश किया, कचरे में फेंके, कि अगर ये हमारे घर से तलाशी की तरह निकल गए तो इससे ज़्यादा देने पड़ जाने हैं। तो मैं ये सोच रही थी कि यही कुछ अगर आज दुनिया में समझ आ जाए, हमारा दिल क्यों नहीं खुलता? कभी आपने सोचा? और वो भी अल्लाह के रास्ते में और अल्लाह के नाम पे, अपनी ज़ात, अपना फ़ायदा, अपना टेस्ट, अपना शौक, अपना ज़ौक, कितना दिल खुलता है? वजह क्या है कि अल्लाह की कदर कम होती है। तो बकरियों को खिलाए और बकरी ना खाएगी तो मारेंगे ना उसको। कल क़यामत के दिन जब ये सारे सवाल सामने आने हैं तो लग पता जाना है, तरजीहात ही बदल जाएंगी। उस दिन इंसान अपना माल ले के फिर रहा होगा कि काश ये माल तुम मुझसे ले लो, मेरी जान छुट जाए, ये ब्लैक मनी है जो मेरे अकाउंट में दिख रही है, अभी मेरा खाता खुलने वाला है। तो अल्लाह से दुआ करते हैं कि हम वक्त का सही इस्तेमाल करें। इस सारे मौजू से मुतल्लिक या जो बात अभी हुई है, कोई सवाल या कोई आपकी शेयरिंग हो तो आप हैंड रेज कर सकते हैं। जी आप।
उस्ताजा, आज से कुछ 8 साल पहले, 6-7 साल पहले की बात है कि यही वो, जैसे आपने कहा ना कि ये वो हदीस है जिस पे लोगों के तासुरात, उनके चेहरे के तासुरात और अंदर तक हिल जाता है। तो मुझे अपना वो वक्त याद आ गया जब आप हमारे पास फर्स्ट टाइम शायद आई थी, दूसरी तीसरी दफ़ा आई थी, और आपने यही हदीस पढ़ी थी। और इसमें जब आप इस बात पे आई थी कि जवानी किस काम में खपाई, उस वक्त मैं 30 साल पे खड़ी हुई थी और मेरी जो हालत थी उसके बाद भी मैंने अपनी तरजीहत चेंज की।
अल्हम्दुलिल्लाह। आप देखिए ना, एक हदीस काफ़ी होती है किसी का रुख बदलने को, और शायद वो वक्त ही हो आज भी। अलम यानी लिल्लज़ीना आमनु अन तख्शा कुलूबुहुम लिज़िक्रिल्लाह। अपनी ज़िंदगी के हर लम्हे को कीमती समझा करें। यही है वो लम्हा जिसने मुझे जहन्नमियों से निकाल कर जन्नतियों में लेके जाना है। यही है वो लम्हा जिसने असहाबुल यमीन से निकाल कर मुझे साबिकून अल अव्वलून में लेकर जाना है। यही है वो नेकी जिसने मुझे जन्नतुल फिरदौस के काबिल करना है। तो कभी गैर संजीदा ना लें,